أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين وقيل اليوم ننساكم كما نسيتم لقاء يومكم هذا وما واكم النار وما لكم من ناصرين ذلكم بأنكم اتخذتم آيات الله هزوا بأنكم اتخذتم آيات الله هزوا وغرتكم الحياة الدنيا فاليوم لا يخرجون منها ولا هم يستعتبون ولله الحمد رب السماوات ورب الأرض رب العالمين وله الكبرياء في السماوات والأرض وهو العزيز الحكيم یہ آیات جن کی میں نے تلاوت کی ہے یہ سورہ الجاسیہ سے لی گئی ہیں وَبَدَا لَهُمْ وَقِيلَ الْيَوْمَ نَنْسَاكُمْ كَمَا نَسِيتُمْ لِقَا يَوْمِكُمْ هَذَا وَمَا وَاكُمُ النَّارُ وَمَا لَكُمْ مِنْ نَاصِرِينَ اور ان سے کہا جائے گا کہ آج ہم نے تم کو اسی طرح بھلا دیا ہے جیسے تم اس دن کو بھلا بیٹھے تھے جس دن تمہاری ملاقات مقدر تھی یعنی لقاء یومکم ہذا آج کے دن کی ملاقات کو بھلا بیٹھے تھے وماواکم النار اور تمہارا ٹھکانہ جہنم ہے ومالکم من ناصرین اور تمہارا کوئی مددگار نہیں ہوگا ذالک بانکم اتخذتم آیات اللہ ہزوا وغرتکم الحیات الدنیا اس لیے ہے کہ تم نے خدا تعالی کی آیات کو مذاق کا نشانہ بنایا اور ان سے تمسخر کیا پس آج تمہارا ٹھکانہ جہنم ہے فغرتکم الحیات الدنیا اور تمہیں دنیا کی زندگی نے ان باتوں کو نظر انداز کرنے میں مدد دی غرہ کے مطلب ہے دھوکے میں مبتلا کر دیا دنیا کی زندگی نے تمہیں ان باتوں سے غافل کر دیا دھوکے میں مبتلا کر دیا اور تم ان باتوں کی اہمیت کو سمجھ نہیں سکے فَالْيَوْمَ لَا يُخْرَجُونَ مِنْهَا وَلَا هُمْ يُسْتَعْتَبُونَ बस आज के दिन वो इस अजाब से निजात नहीं पाएंगे। युखरजूना का मतलब है निकाले नहीं जाएंगे। वलाहुम युस्तातबून, और उनकी किसी चौखट तक रसाई नहीं होगी। बस अल्लाह ही के लिए सब तारीफ है जो आसमानों का भी रब है और जमीन का भी रब है, तमाम जहानों का रब है, और उसी के लिए किबरिया है आसमानों में भी और जमीन में भी, और वो अजीज और हकीम है। इन आयात में जो दर्दनाक अजाब का नक्शा खींचा गया है, उसमें सबसे पहले तो ये बात इंसान के जहन को मुतज्जिब करती है कि क्यों बाज लोगों को किसी अजाब की हालत में छोड़कर भुला दिया जाएगा। दुनिया की तारीख में तो हमें ऐसे बहुत से वाकयात मिलते हैं, बहुत से ऐसे कलों के खंडरात अब तक मौजूद हैं जिनके नीचे जेर जमीन ऐसे कैदखाने थे जहां बादशाहों की मुखालफत करने वालों को एक दफा दाखिल करके भुला दिया जाता था और फिर कोई उनका पुरसाने हाल नहीं होता था। इस जमाने में भी बाज ममालिक के जेल खानों के मुतल्लिक बाज इतलाएं देने वाले ऐसी ही इतलाएं देते हैं कि वहां जब एक दफा किसी को फेंक दिया जाए तो फिर उसकी कोई रसाई नहीं होती और कोई पूछने वाला नहीं होता। चंद साल पहले मुझे याद है कुछ अहमदियों को बाज जालिमों ने शिकायत करके सऊदी अरब में जेल में भिजवा दिया और तकरीबन 2 महीने वो इसी हालत में पड़े रहे। किसी ने उनसे पूछा नहीं क्या जुर्म था, ना कोई पेशी हुई, यहां तक के जमात की कोशिशों से फिर बिलाखिर उन तक हमारी रसाई हुई और उनकी दादरसी हुई। तो इस जमाने में भी ऐसे जुल्म देखने में आते हैं, मगर खुदा ताला ने जो फरमाया कि क़यामत के दिन बाज़ मुजरिमों से यही सलूक किया जाएगा, तो ये मामला तो दुनिया के मामलात से कुछ अलग होना चाहिए। दुनिया के मामलात में तो ये तरीक जुल्म का तरीक हुआ करता है और खुदा ताला जालिम नहीं है। इसलिए खुदा ताला ने भूलने के मजमून को भूलने से बांधा है, फरमाया कि हम तुम्हें भुला देंगे जैसा कि तुमने हमारी लिखा को भुला दिया। बस पहली बात तो ये समझ में आती है कि नाइंसाफी का मजमून नहीं, जुल्म का मजमून नहीं, बल्कि बराबर का बदला दिए जाने का मजमून है। लेकिन यही काफी नहीं है, क्योंकि इंसान जब खुदा को भुला देता है तो उसकी ये उसका भुलाना एक आर्जी हैसियत रखता है, और महज भुलाने के नतीजे में इतनी बड़ी सजा को तस्लीम करने पर दिल आमादा नहीं होता। जब तक इसके नतीजे में कुछ और ऐसे मकरू अफाल सरजद ना हो जिनके इल्म के बाद इंसानी दिल मुतमईन हो जाता है कि हाँ ये शख्स सख्त सलूक का सजावार था। बस भुलाने के नतीजे में कुछ और वाकयात होने चाहिए, कुछ ऐसे ही बातें होनी रूनुमा होनी चाहिए जिसके नतीजे में इंसानी फितरत मुतमईन हो कि हाँ ऐसा शख्स ज्यादा सजा का मुस्तहिक है। तो इसी मजमून को खुदा ताला फिर अगली आयात में खोलता है, फरमाता है ज़ालिकुम बिअन्नकुम उत्तखज़्तुम आयातिल्लाहि हुज़ुवन वग़र्रतकुमुल हयातुद दुनिया। ये इसलिए नहीं सिर्फ कि तुमने खुदा को भुला दिया, उसे याद नहीं किया, बल्कि इस हद तक भुला दिया कि तुमने खुदा ताला के निशानात को मजाक का निशाना बनाया और उनसे तमस्कुर करना शुरू कर दिया। बस यहां भुलाने से मुराद महज किसी को दोस्त को भुला देना नहीं या किसी फौतशुदा को भुला देना नहीं, बल्कि मुराद ये है कि उससे बेखौफ हो जाना और ये यकीन दिल में पैदा कर लेना कि मैं कभी उसके सामने पेश नहीं किया जाऊंगा। बस लिका योम कुम्हाजा में इस बात की वजाहत है कि वो लोग جو جرموں پر جرت اختیار کرتے ہیں اور بے باک ہو جاتے ہیں ان کی ایک وجہ یہ ہے کہ وہ دل میں یقین کر بیٹھتے ہیں کہ قیامت ویامت سب قصے ہیں، ان میں کوئی بھی حقیقت نہیں، اور ہم خدا کے حضور پیش نہیں ہوں گے اور کوئی نہیں ہے جو ہماری جواب طلبی کر سکے۔ بس اس کے نتیجے میں دو باتیں، دو سلوک ان سے کیے جائیں گے۔ اول یہ کہ چونکہ وہ یہ یقین کر بیٹھے ہیں کہ پیش نہیں کیے جائیں گے اور اس کے نتیجے میں جرائم پر جرأت کرتے ہیں، اس لیے جب ان کو سزا دی جائے گی تو ان کی پیشی کسی کے سامنے نہیں ہوگی اور دادرسی کے لیے کسی دروازے کو کوئی چوکھٹ نہیں پائیں گے۔ یستطیعون کا مطلب ہے کسی چوکھٹ تک رسائی پانا۔ تو فرمایا کہ وہ تو خود یہ یقین کر چکے ہیں کہ کوئی ہے ہی نہیں اور کسی کے سامنے ہماری جواب طلب بھی نہیں ہوگی، اس لیے عدم کے سامنے ان کی دادرسی بھی نہیں ہو سکتی۔ اپیلیں تو وہاں ہوتی ہیں جہاں کوئی وجود ہو، بس ان سے ان کے اپنے اعتقادات کے مطابق معاملہ کیا جائے گا۔ دوسرے یہ کہ محض بھلا دینا کافی نہیں، بھلا دینے کے بعد بعض بدعمالیوں پر جرأت کرنا اور بے باکی اختیار کرنا دراصل یہ انسان کو سزاوار قرار دیتا ہے۔ چنانچہ اس کے متعلق فرمایا، دو باتیں بیان فرمائیں، وہ تمسخر سے کام لینے لگے اور دنیا کی زندگی نے انہیں رستے سے بھٹکا دیا اور بے راہ راؤ کر دیا۔ یہ جو مضمون ہے اس کا روزمرہ کے گناہوں کے ساتھ ایک بڑا گہرا تعلق ہے۔ مغربی دنیا میں جب بھی ہم اسلام کا پیغام پہنچاتے ہیں تو بسا اوقات میں نے دیکھا ہے کہ دلائل کے ساتھ ان کو قائل بھی کر لیا جائے کہ اسلام ایک معقول مذہب ہے اور اس دنیا کے مسائل کا حل رکھتا ہے، تب بھی وہ اسلام کو قبول کرنے پر آمادہ نہیں ہوتے۔ اور دراصل عیسائیت کے مقابل پر اسلام کو کم تر جان کر اس کا انکار نہیں کرتے بلکہ اپنی تہذیب سے چمٹے ہوئے ہیں، اور اسلام کے مقابل پر اپنی تہذیب کو قربان نہیں کر سکتے۔ اس تہذیب نے ان کو بہت سی آزادیاں دے رکھی ہیں، ہر قسم کی لذت یابی کے سامان یہاں موجود ہیں اور ہر قسم کی لذت یابی کی اجازت موجود ہے۔ بس غرت قبول حیات الدنیا کا یہ مطلب ہے کہ آخرت کے اوپر اور جزا سزا پر ایمان کا نہ ہونا لازماً انسان کو دنیا کی طرف جھکا دیتا ہے اور وہ دنیا کا کیڑا بن جاتا ہے، اور ان دونوں مضمونوں کا ایک دوسرے کے ساتھ گہرا تعلق ہے۔ بس جب خدا کو بھلا کر اور یوم آخرت کو بھلا کر انسان دنیا ہی کو سب کچھ سمجھ رہا ہو تو ناممکن ہے کہ وہ ایک موت کے بعد کے متعلق ایک فرضی خیال کے اوپر اس چیز کو قربان کر دے جو اس کے ہاتھ میں ہے، اور وعدہ فردا پر آج کی ان باتوں کو قربان کر دے جو ان کو وہ حقیقتیں سمجھ رہا ہے۔ کہتے ہیں ایک جھاڑی کے دو پرندوں سے، انگریزی کا محاورہ ہے، اس کا ترجمہ یہ ہے کہ ہاتھ کا ایک پرندہ بہتر ہے۔ بس اسی قسم کا مضمون ہے جو صرف مغربی میں نہیں بلکہ مشرق میں بھی ذہنوں میں ابھرتا ہے، خواہ الفاظ میں بیان کیا جائے یا نہ کیا جائے، اور مختلف شعراء اسی مضمون کو خود تضحیک کا نشانہ بناتے ہیں۔ چنانچہ دنیا کے اکثر ادب میں آپ یہ مضمون پائیں گے کہ آئندہ کے وعدوں پر، حور و قصور کے وعدوں پر، آج کل کی شراب کے وعدوں پر، آج کی حسیناؤں کو اور آج کی شراب کو کیوں قربان کریں؟ آج جو ہاتھ میں ہے وہ ٹھیک ہے، کل دیکھی جائے گی۔ چنانچہ الفاظ تو بہرحال مختلف ہوتے ہیں اور شاعرانہ تخیل کے ساتھ باندھے جاتے ہیں، لیکن بنیادی طور پر یہی مضمون ہے جو دنیا کے ہر ادب میں آپ کو ملے گا، اور اسی مضمون کو قرآن کریم ایک ٹھوس حقیقت کے طور پر گناہوں کا ذمہ دار قرار دیتا ہے۔ اور فرماتا ہے کہ سب سے بڑا محرک گناہ کا اور دنیا میں جھک جانے کا یہ یقین ہے کہ مرنے کے بعد کچھ نہیں ہوگا. اور یہ جو لقاء کے قصے ہیں سب یہ فرضی باتیں ہیں اور کہانیاں ہیں. چنانچہ یہ دراصل ان آیات سے پہلے جو آیات ہیں وہ اسی مضمون کو بیان کر رہی تھیں. میں نے درمیان سے تلاوت شروع کی, اب میں پہلی آیات دوبارہ آپ کے پہلی آیات پڑھ کے سناتا ہوں تاکہ آپ کو ذہن نشین ہو جائے کہ کیا مضمون چل رہا تھا اور قرآن کریم ہمیں کیا سمجھانا چاہتا ہے. وَأَمَّا الَّذِينَ كَفَرُوا أَفَلَمْ تَكُنْ آيَاتِي تُتْلَى عَلَيْكُمْ فَاسْتَكْبَرْتُمْ وَكُنْتُمْ قَوْمًا مُجْرِمِينَ. بس وہ لوگ جنہوں نے انکار کر دیا, افلم تکن آیاتی تتلا علیکم, کیا تمہارے سامنے ہماری آیات پڑھ کر نہیں سنائی جاتی تھیں یا ہماری طرف سے نشانات تمہارے سامنے پیش نہیں کیے جاتے تھے. فاستکبرتم, بس تم نے تکبر سے کام لیا اور تم قوم مجرمین بن گئے. وَإِذَا قِيلَ إِنَّ وَعْدَ اللَّهِ حَقٌّ, اور جب ان کے سامنے یہ کہا جاتا ہے کہ خدا کا وعدہ حق ہے, یقیناً سچا ہے, وَالسَّاعَةُ لَا رَيْبَ فِيهَا, اور قیامت کے متعلق کوئی شک کی گنجائش نہیں ہے, لازماً ہوگی اور لازماً تمہارا سوال و جواب ہوگا, قُلْتُمْ مَا نَدْرِي مَسَّاعَةُ, تم یہ جواب دیتے ہو کہ ہمیں نہیں پتا کہ قیامت کیا چیز ہے اور ساتھ کیا ہوگی, ان نظن الا ظنن وما نحن بمستيقنین, ہم تو ظنوں میں مبتلا ہیں, خیالات اور توہمات میں مبتلا ہیں, ما نحن بمستيقنین, اور ایک بات پختہ ہے کہ ہم ان باتوں پر یقین کرنے والے نہیں. وبدا لهم سيئات ما عملوا, بس ان کے لیے ظاہر ہو گیا ان بدعمالیوں کا پھل جن میں وہ مبتلا تھے. وحاق بهم ما كانوا به يستهزئون, اور ان کا احاطہ کر لیا اس چیز نے جس پر وہ مذاق کیا کرتے تھے. یہاں وبدا لهم ما عملوا نے اس مضمون کو خوب اچھی طرح کھول دیا ہے کہ محض عقائد کی بنا پر کوئی شخص پکڑا نہیں جاتا, بلکہ عقائد کے نتیجے میں جو بدعمالیاں پیدا ہوتی ہیں ان کے نتیجے میں پکڑا جاتا ہے, اور ہر عقیدے کے ساتھ کچھ بدعمالیوں کا تعلق ہوتا ہے. پس قرآن کریم نے جو عقائد پر زور دیا ہے اور ایمانیات پر زور دیا ہے وہ محض ایک فرضی بات نہیں, بلکہ ہر عقیدے کے ساتھ بعض اعمال کا گہرا تعلق ہوتا ہے, اور ہر حقیقت کے انکار کے نتیجے میں بعض بدیاں لازماً پیدا ہوتی ہیں. بس آخرت پر یقین پر جو زور دیا جاتا ہے اس کی سب سے بڑی وجہ یہی ہے کہ اگر آخرت پر ایمان اٹھے تو دنیا کی طرف رجحان اسی نسبت سے بڑھتا چلا جاتا ہے, اور اسی حد تک انسان گناہوں پر جرأت کرتا چلا جاتا ہے. بس وہ لوگ جو آخرت کو زن کی باتیں سمجھنے لگتے ہیں وہ اس دنیا میں کسی قیمت پر بھی اپنی لذتوں سے کنارہ کرنے پر تیار نہیں ہوتے. وہ سمجھتے ہیں کہ فرضی باتوں کے اوپر ہم آج کی لذتوں کو کیوں قربان کریں. یہ وہ مضمون ہے جس کے نتیجے میں بدعمالیاں پیدا ہوتی ہیں, جس کے نتیجے میں حق کو قبول کرنے سے محرومی پیدا ہوتی ہے. یہ دو باتیں ہیں جو قرآن کریم نے کھول کر بیان فرمائی ہیں. بس وہ قومیں جو اسلام سے دور ہیں جب آپ ان کو اسلام کا پیغام پہنچاتے ہیں تو آپ کو یہ یاد رکھنا چاہیے کہ ان میں بھاری اکثریت, خواہ مذہبی ہو یا غیر مذہبی, آخرت پر وہ یقین نہیں رکھتی جو آپ کو رکھتے ہیں یا آپ کو رکھنا چاہیے, اور اس کے نتیجے میں محض دلائل کافی نہیں ہیں, اور ایسا طریق اختیار کرنا ضروری ہے یا ایسے دلائل بھی دینا ضروری ہے جن کے نتیجے میں اخروی زندگی پر ایمان بڑھے اور انسان کو اس بات کا احساس پیدا ہو کہ میں آزاد نہیں ہوں، میری ضرور جواب طلبی ہوگی. یہ جواب طلبی کا جو فقدان ہے یہ دنیا میں کئی قسم کی کئی شکلوں میں ظاہر ہوتا ہے، اور اس کا جیسا کہ میں نے بیان کیا ہے قرآن کریم کی روشنی کے مضمون کی روشنی میں ہر قسم کی بدعمالیوں سے تعلق ہے. چنانچہ آج کل جو مغربی دنیا جس دور میں داخل ہو رہی ہے وہ صرف آخرت کی جواب طلبی سے کے انکار کا دور نہیں بلکہ دنیا کی جواب طلبی سے بھی انکار کا دور ہے. اور جو انفرادی آزادی پر امریکہ میں اور یورپ میں زور دیا جا رہا ہے یہ اگلا قدم ہے، یہ اگلا دور ہے جس میں وہ داخل ہو چکے ہیں. پہلا دور ہے مذہب سے دوری کا جو آخرت میں جواب طلبی سے انکار کے نتیجے میں پیدا ہوتا ہے، اور اس کے نتیجے میں خدا سے تعلق رکھنے والی ساری ذمہ داریوں کو انسان اپنی گردن سے اتار کے پھینک دیتا ہے، اور ساتھ ہی بنی نوع انسان سے تعلق رکھنے والی ان ذمہ داریوں کو بھی انسان ترک کرنے لگتا ہے جن کا مذہب سے تعلق ہو اور مذہبی تعلیم سے تعلق ہو. یہ دور یورپ کی گزشتہ ایک دو صدیوں کا دور تھا، اور مغربی دنیا، یورپ صرف نہیں کہنا چاہیے، امریکہ بھی اس میں شامل ہے، اور مغربی دنیا یا مغربی دنیا سے متاثر ساری قومیں اس میں شامل ہیں. ایک عرصے کے بعد آخرت کا سوال نہیں رہتا بلکہ جواب طلبی کا تصور قریب آ جاتا ہے، اور انسان یہ سوچنے لگتا ہے کہ میں کیوں کسی کے سامنے جواب دے ہوں، جب کوئی خدا نہیں ہے، کوئی پیدا کرنے والا نہیں ہے، میں خود ہوں جو اپنے سامنے جواب دے ہوں، اس لیے مجھے کوئی ضرورت نہیں ہے کہ میں معاشرے کی پابندیوں کا خیال کروں، تہذیب کی پابندیوں کا خیال کروں، اچھے برے کی پابندیوں کا خیال کروں. اس دور میں داخل ہو کر انسانی علوم بھی نئے نئے شاخصانے چھوڑنے لگتے ہیں، اور بدی اور برائی کے درمیان کوئی تمیز باقی نہیں رہتی. چنانچہ آج کل جو مغربی دنیا میں معاشرے سے متعلق اور اخلاقیات سے متعلق فلسفے پڑھائے جاتے ہیں ان میں اس بات پر زور دیا جا رہا ہے کہ اچھے اور برے کے درمیان جو روایتی تمیزیں تھیں وہ مٹ چکی ہیں، اور ہم نہیں کہہ سکتے کہ اچھا کیا ہے اور برا کیا ہے. ہر شخص آزاد ہے، اگر ماں باپ بچے کو یہ سمجھا سمجھا کر بعض باتوں سے باز رکھیں کہ یہ باتیں بری ہیں تو وہ دراصل بچے پر ظلم کرنے والے ہوں گے اور اس کی آزادیاں سلب کرنے والے ہوں گے. چنانچہ جب میں ایک دفعہ جرمنی گیا تو وہاں سوالات میں ایک یہ بھی سوال اٹھایا گیا کہ آپ بچوں کی آزادیاں کیوں سلب کرتے ہیں، کیوں بچوں کو اپنی مرضی سے جو کچھ چاہیں کرنے کے نہیں دیتے. اور جب میں نے اس کا جواب دیا اور سمجھانے کی کوشش کی تو کسی نے بتایا غالباً مجلس میں سے ہی کہ ہمارے اسکول میں تو عام طور اسکول میں نہیں بلکہ سب اسکولوں میں بالعموم استاد یہ کہنے لگ گئے ہیں کہ یہ سب پرانی باتیں ہیں کہ یہ کرو اور یہ نہ کرو، ہر شخص آزاد ہے، جو دل میں آتا ہے کرو، اور اگر تم نے نہ کیا تو پھر تم نفسیاتی الجھنوں کے شکار ہو جاؤ گے اور نفسیاتی بیماریوں میں مبتلا ہو جاؤ گے. اب یہ جواب طلبی سے انکار اب آخرت کی بات نہیں رہی، اس دنیا میں آ گئی، اور اس کے نتیجے میں پھر حکومت کے قوانین سے انکار کا رجحان بھی بڑھتا چلا جاتا ہے، اور بے راہ روی جو ہے اس کی کوئی حد نہیں رہتی. بس قرآن کریم جو مضمون بیان کرتا ہے اس میں بہت ہی گہرائی ہوتی ہے، اور انسانی فطرت سے اس کا گہرا تعلق ہوتا ہے. بس یہاں فرمایا کہ دنیا میں دنیا کی طرف تمہارا بڑھتا ہوا رجحان تمہیں بے راہ رو کر دے گا اور بھڑکا دے گا اور فرائض سے غافل کر دے گا. اور آج مغربی دنیا میں ہم یہی دور دیکھ رہے ہیں. میں نے اس سوال کرنے والے سے کہا کہ یہ جو تم نے سوال اٹھایا ہے اپنے استاد سے پوچھو کہ اس سوال کی آخری حد کون سی ہوگی. اگر ماں باپ کو یہ حق نہیں ہے کہ بچوں کو بعض باتیں کرنے سے روکیں تو حکومت کو کیا حق ہے کہ شہریوں کو بعض باتیں کرنے سے روکیں؟ کسی معاشرے کو کیا حق ہے کہ کسی کو کسی بات کا کوئی بات کرنے سے روکے؟ اور ایک دفعہ یہ حق تسلیم کر لی, یہ بات تسلیم کر لی جائے کہ کسی کو کسی سے روکنے کے کوئی حق نہیں, ورنہ وہ شخص بیچارہ جس کو روکا جاتا ہے نفسیاتی بیماریوں میں مبتلا ہو جائے گا, تو ہر قانون دنیا سے اٹھ جائے گا اور کسی کو کوئی حق نہیں رہتا. ایک انسان کا دل چاہتا ہے وہ چوری کرے, کیوں اس کو چوری نہیں کرنے دیتے؟ بعض لوگوں کا دل چاہتا ہے کسی کے منہ پہ تھپڑ ماریں, کیوں نہیں مارنے دیتے؟ بعض دفعہ بغیر وجہ کے بھی دل چاہنے لگ جاتا ہے. بعض بچوں کو عادت ہوتی ہے, وہ برداشت نہیں کر سکتے کسی بچے کمزور بچے کو دیکھیں تو جب تک اس کو مار نہ لیں, اس کو دھکا نہ دے دیں, اس وقت تک ان کو مزہ نہیں آتا. یہی بچپن کی عادت بعض بڑوں میں بھی ہو جاتی ہے, اچانک ان کے دماغ میں جنون اٹھتا ہے کہ ہم کسی کو کچھ چھیڑیں, تنگ کریں, اس کے بغیر ان کو لطف نہیں آتا. اگر انسانی نفسیات کا یہ تقاضا ہے کہ جو خواہش ہو اس کو پورا کر دینا چاہیے اور روکنے کا کسی کو حق نہیں, تو پھر صرف مذہب کا سوال نہیں باقی رہتا, دنیا کے ہر معاملے میں اور تعلقات کے ہر دائرے میں یہی قانون نافذ ہوگا, اور اس کے نتیجے میں انسان کلیتاً ہر ذمہ داری سے آزاد ہو جائے گا. بس ذمہ داریوں سے آزادی کا رجحان ہے جو آج کی دنیا میں آپ دیکھ رہے ہیں, اور یہ رجحان دن بدن بڑھتا چلا جا رہا ہے. ان کو آپ جب تبلیغ کرتے ہیں اور یہ کہتے ہیں کہ اسلام میں یہ خوبیاں ہیں اور اسلام میں وہ خوبیاں ہیں, تو آخر پر اکثر ان کی تان اس بات پر ٹوٹتی ہے کہ عورت کو کیا آزادی اسلام کیا آزادی دیتا ہے, اور اس سوال پر پھر مرد اور عورتیں سب مشترک ہو جاتے ہیں, اکٹھے ہو جاتے ہیں. آپ جواب دیں اور ان کو مطمئن بھی کرائیں عقلی طور پر, لیکن ان کی مسکراہٹ بتا رہی ہوتی ہے کہ جو تم چاہو کر لو, ہم اس معاشرے کو چھوڑنے والے نہیں. عورتیں جو بن ٹھن کر باہر نکلتی ہیں اور مردوں کی کش کو اپنی طرف مائل کرنے کی کوشش کرتی ہیں, ارادتاً یا غیر ارادی طور پر, اپنے رہن سہن کی طرز کی بنا پر, میری مراد ہے وہ مردوں کو اپنی طرف مائل کرنے کی کوشش کرتی ہیں, ان کو وہ سمجھتے ہیں کہ واپس تو اب کوئی نہیں دھکیل سکتا, نہ ہم ان عادتوں کو چھوڑنے والے ہیں. بس یہ وہ مقام ہے جو انتہائی خطرناک مقام ہے. اس کا آغاز اسی کمزوری سے ہوا ہے جس کا قرآن کریم نے ذکر فرمایا, کہ آغاز اس بات سے ہوتا ہے کہ دنیا یہی ہے, اس کے بعد کوئی زندگی نہیں, اگر ہے تو شاید بھوت پریت قسم کی زندگی ہو, شاید روحوں کا دنیا میں بھٹکتے رہنا اور اپنے دنیا کے تعلقات کو دوبارہ قائم کرنے کی کوشش کرنا اس زندگی کا مزاج ہے, اس کے سوا اس کی کوئی حقیقت نہیں. لیکن جواب طلبی کے نقطۂ نگاہ سے یہ لوگ اخروی زندگی کے قائل نہیں رہتے. آج کل مغربی دنیا میں ایک یہ بھی رجحان بڑھ رہا ہے کہ مرنے کے بعد کی زندگی کے تذکرے کیے جائیں, اور سائنسی لحاظ سے یا فلسفیاتی لحاظ سے ثابت کیا جائے کہ مرنے کے بعد انسان کسی نہ کسی شکل میں زندہ رہے گا. میں نے اس قسم کے لٹریچر کا مذہبی نقطۂ نگاہ سے بڑا گہرا مطالعہ کیا ہے, اور میں اس بات کو اس مطالعہ کے بعد آپ کو وثیق سے بتاتا ہوں کہ ان کے جو مرنے کے بعد کی زندگی کے پر یقین کرنا یا اس کی باتیں کرنے کا رجحان ہے, اس کا جواب طلبی سے کوئی تعلق نہیں ہے. آپ کسی جدید لٹریچر میں یہ بات نہیں پائیں گے کہ مرنے کے بعد انسان کی روح کسی شکل میں اس لیے زندہ رہے گی کہ وہ خدا کی طرف لوٹائی جائے اور خدا اس سے جواب طلبی کرے. اس مضمون کا دور سے بھی کوئی ذکر ان کے کتابوں میں اور ان کے تحقیقات میں آپ کو نہیں ملے گا. ان کی مرنے کے بعد کی زندگی کا تصور, ان کا مرنے کے بعد کی زندگی کا تصور ایک خوش فہمی سے تعلق رکھتا ہے, ایک خام خیالی سے تعلق رکھتا ہے. موت سے تو انکار ان کو نہیں ہے, اور ہر انسان کا دل چاہتا ہے کہ میں ہمیشہ کے لیے زندہ رہوں, اور زندگی کے انقطاع کے بعد ایک بے چینی لگ جاتی ہے. ہر انسان سمجھتا ہے کہ کیا یہی سب کچھ تھا, میں پیدا ہوا, میرے دوست تعلقات والے پیدا ہوئے, ہمارے بڑے پیدا ہوئے اور آ کے گزر گئے اور بس یہ سلسلے ختم ہو گئے. یہ سوال ان کو بے چین کر دیتا ہے. دل چاہتا ہے کہ کسی طرح مرے ہوئے سے تعلق جوڑ سکیں. اس خواہش کی بنا پر, نہ کہ خدا سے تعلق جوڑنے کی خواہش کی بنا پر, یہ ایک فرضی زندگی کا تصور باندھتے ہیں اور اسی کے اوپر مضامین لکھتے ہیں. چنانچہ ان کی مرنے کے بعد کی زندگی کا مضمون یہی ختم ہو جاتا ہے کہ ہمارے پرانے تعلق والے عزیز یا دوست جو مر گئے, وہ کسی نہ کسی شکل میں زندہ رہ کر ہم سے دوبارہ تعلق قائم کر سکتے ہیں. اس مضمون کا قرآن مضمون سے دور کا بھی واسطہ نہیں. قرآن کریم فرماتا ہے کہ وہ خدا کی طرف لوٹائے جائیں گے اور دنیا سے ان کا ہمیشہ کے لیے تعلق منقطع ہو جائے گا. قرآن کریم فرماتا ہے حرام علی قریتن انہم الیہا لا یرجعون, حرام علی قریتن اہلکناہا انہم الیہا لا یرجعون, کہ حرام کر دیا ہے ہم نے کسی بستی پر جس کے باشندے رہنے والے جب ایک دفعہ مر جائیں تو وہ ہرگز کبھی لوٹ کر دوبارہ وہاں نہیں آئیں گے. بس دیکھیں, بظاہر ایک ہی قسم کا مضمون ہے جس پر یہ بھی ایمان لا رہے ہیں اور اہل ایمان بھی, خدا تعالیٰ پر یقین کرنے والے بھی ایمان لاتے ہیں, لیکن بنیادی طور پر ان کے محرکات بھی الگ ہیں اور ایک دوسرے سے بالکل جدا جدا ہیں. ان کا مرنے کے بعد زندگی پر ایمان, اس زندگی پر ایمان کے نتیجے میں اور اس کی بڑی ہوئی خواہش کے نتیجے میں پیدا ہوتا ہے, اور مرنے والوں کو بھی دوبارہ اپنی طرف لوٹا دیتے ہیں. اور مذہبی تصور میں دنیا سے تعلق کاٹ کر روحوں کو خدا کی طرف واپس بھجوایا جاتا ہے اور وہاں جا کر وہ جواب دہ ہوتے ہیں. بس یہ وہ تصور ہے مذہبی کہ تم مرو گے, خدا کی طرف لوٹائے جاؤ گے اور وہاں تمہارے سے جواب طلب بھی کی جائے گی. یہ بنیادی تصور ہے جو گناہوں کے قلع کما کرنے کے لیے ضروری ہے, اور اس تصور سے آپ جتنا دور ہوتے چلے جائیں گے اتنا ہی توہمات کا شکار ہوتے چلے جائیں گے اور اتنا ہی غیر ذمہ دار ہوتے چلے جائیں گے. آخر وہ مقام آتا ہے جب انسان جرائم پر بے دھڑک ہو کر جرت اختیار کرتا ہے, نہ وہ پھر خدا کو جواب طلبی کا حق دے سکتا ہے نہ انسان کو جواب طلبی کا حق دے سکتا ہے. وہ سمجھتا ہے کہ میں آزاد ہوں, مروں گا یہیں ختم ہو جاؤں گا, زندگی میں جو کچھ میں کر سکتا ہوں میں کروں گا, کوئی مجھے روکنے والا نہیں. اس دور میں جب دنیا داخل ہوتی ہے تو جرائم اس تیزی سے پرورش پاتے ہیں کہ ان پر پھر کوئی حکومتیں اختیار نہیں رکھتی اور کسی طرح ان کو روک نہیں سکتی. آج کل انگلستان میں ٹیلی ویژن پر اس قسم کی بحثیں بہت آتی ہیں کہ جرائم بڑھ رہے ہیں, ان کو کس طرح روکا جائے, پولیس قوانین میں کیا تبدیلیاں پیدا کی جائیں, کیا ان کو اختیار دیے جائیں, کیا اختیار نہ دیے جائیں. اور جب میں ان پروگراموں کو دیکھتا ہوں تو حیرت ہوتی ہے کہ قرآن حکمتوں سے ہٹ کر جب دنیا کے حکمتوں والے بھی باتیں کرتے ہیں تو بالکل جاہلانہ باتیں ہوتی ہیں. جرائم کو قوانین نہیں روکا کرتے, کوئی دنیا کا قانون, کوئی دنیا کی پولیس جرائم کو روک نہیں سکتی, جرائم کو دبا سکتی ہے. اور جرائم کو روکنے کے لیے صرف خدا تعالی کا تصور اور اس سے تعلق کا تصور ہے جو حقیقت میں کام کر سکتا ہے. ایسا انسان جو خدا پر یقین رکھتا ہے اور خدا پر سے ملاقات کا یقین رکھتا ہے, اس کے اندھیرے بھی روشن ہو جاتے ہیں, क्योंकि उसे छुपने की कोई जगह नजर नहीं आती। वो जहां भी जाए, जिस हालत में जिंदगी बसर करता हो, वो आंखों के नीचे रहता है और नजर के सामने रहता है। यही वो एक हकीकत है जो इंसान को गुनाहों से पाक कर सकती है। इसके सिवा और कोई तरीक गुनाहों से पाक होने का नहीं है। बस दुनिया की खराबियां हों या मजहबी उमूर से तल्लुक रखने वाले गुनाह हों, तमाम जराइम की जड़ इस बात में है कि हम खुदा से लिका के मजमून को बुला देते हैं और रफ्ता रफ्ता उससे पीछे हटते चले जाते हैं। जाहिरन इनकार करें या ना करें, हमारी रोजमर्रा की जिंदगी में खुदा से मरने के बाद मिलने का तसव्वुर कमजोर पड़ता चला जाता है, और जितना यह तसव्वुर कमजोर पड़ता चला जाता है, उतना ही इंसान गुनाहों पर दिलेरी इख्तियार करता चला जाता है। यहां तक के मुआशरी गुनाह भी, जिनको हम कानून शिकनी कहते हैं, वो भी जोर मारने लगते हैं और रफ्ता रफ्ता तमाम सोसाइटी अनार्की में तब्दील हो जाती है। बस जमात अहमदिया को इन बुनियादी हकीकतों को हमेशा सामने रखना चाहिए। खा कोई कितनी तलखीन करे सच्चाई की, इबादतों की, नेकी इख्तियार करने की, बनी नौ इंसान से हमदर्दी करने की, बनी नौ इंसान के हकूक अदा करने की, कैसी कैसी अच्छी नसीहतें क्यों ना करे, जब तक सुनने वाले को ये यकीन न हो कि मेरा एक खुदा है और मरने के बाद मैंने उसके हुजूर पेश होना है, उस वक्त तक ये नसीहतें असर नहीं दिखा सकती, या दिखाती हैं तो एक आर्जी सा असर दिखाती हैं। बस इस बुनियादी हकीकत को हमेशा याद रखना चाहिए, और हजरत मसीह मौऊद अलैहिस्सलाम ने इस पर इतना जोर दिया है और मुख्तलिफ रंग में इस पर रोशनी डाली है कि अगर हजरत मसीह मौऊद अलैहिस्सलाम की किसी ने तहरीरें पढ़ी हों तो उसके लिए मुमकिन नहीं है कि वो कभी भी इस बुनियादी मजमून को फरामोश कर सके। वो जो नज्म हमेशा शादियों के मौके पर पढ़ी जाती है, उसका टीप का मिसरा यही है ना कि सुबहाना ये रोज कर मुबारक, या ये रोज कर मुबारक सुबहाना मैं यरानी, कि ए खुदा इस दिन को मुबारक कर, और साथ फरमाया अर्ज किया सुबहाना मैं यरानी, पाक है वो जात जो मुझे हमेशा देखती रहती है। बस जो शख्स इस यकीन के साथ जिंदा है कि एक जात उसको हमेशा देखती रहती है, उसकी जिंदगी में कोई अंधेरा आ ही नहीं सकता। वो रोशनी के वक्त भी रोशनी में रहता है और अंधेरों के वक्त भी रोशनी में रहता है, और ये मजमून एक जैसी शिद्दत के साथ सब पर चिस्पान नहीं होता। अंधेरों में भी नस्बतें हुआ करती हैं, रोशनी में भी नस्बतें हुआ करती हैं। एक अंधेरे से इंसान रोशनी की तरफ मुंतकिल होता है तो अगले ही रोशनी के मुकाबले पर वो पहली रोशनी अंधेरा दिखाई देने लगती है। इसलिए बहुत लंबा सफर है, और इसका इलाज यही है कि खुदा के तसव्वुर को ज्यादा से ज्यादा ताजा किया जाए और ज्यादा से ज्यादा अपनी जिंदगी का हिस्सा बनाया जाए, और ज्यादा से ज्यादा लम्हात में खुदा ताला के वजूद का तसव्वुर बांधा जाए। यही एक तरीक है जिससे हकीकी मनों में इंसान गुनाहों से निजात पा सकता है। हजरत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, अफसोस का मुकाम है कि ये दुनिया चंद रोजा है, लेकिन इसके लिए वो कोशिशें की जाती हैं कि गोया कभी यहां से जाना ही नहीं। इंसान कैसा गाफिल और नासमझ है कि अलानिया देखता है कि यहां किसी को हमेशा के लिए कयाम नहीं है, लेकिन फिर भी उसकी आंख नहीं खुलती। अगर ये लोग जो बुरे कहलाते हैं इस तरफ तवज्जो करते तो क्या अच्छा होता। दुनिया की अजीब हालत हो रही है जो एक दर्दमंद दिल को घबरा देती है। बाद लोग तो खुले तौर पर तालिबे दुनिया हैं और उनकी सारी कोशिशें और तगोदौ दुनिया तक महदूद है, लेकिन बाद लोग हैं जो इसी मरदूद दुनिया के तलबगार, मगर वो इस पर दीन की चादर डालते हैं। जब इस चादर को उठाया जावे तो वही नजासत और बदबू मौजूद है। ये गुरोह पहले गुरोह की निस्बत ज्यादा खुद खतरनाक और नुकसान रसा है। ये पहलू जो है इसको खासतौर पर पेश नजर रखें कि महज दीन की चादर ओढ़ लेना काफी नहीं है, बल्कि हकीकत में इस चादर के अंदर की जिंदगी है जो खुदा ताला की नजर में रहती है। बस जब तक हम पूरी कोशिश करके चादर से बाहर की जिंदगी को चादर की अंदर की जिंदगी के मुताबिक न कर लें, उस वक्त तक हम मुकाम अमन में नहीं आ सकते। और ये बात कहने को आसान है लेकिन बहुत मुश्किल बात है। ऐसी बात है जिस पर सारी जिंदगी मेहनत करने की जरूरत है, क्योंकि मैं नहीं समझता कि खुदा के गैर मामूली फजल के सिवा कोई इंसान यकीन के साथ ये कह सकता हो कि मेरी चादर से बाहर की जिंदगी मेरी चादर के अंदर की जिंदगी के मुताबिक है। मामूली फजल के सिवा कोई इंसान यकीन के साथ, बसा औकात बड़े से बड़े बुजुर्ग की भी दो हालतें होती हैं, एक वो जैसा कि मसीह सल्लम ने फरमाया चादर ओढ़े हुए हालत कि बाहर से लोग उसकी दीन को देख सकते हैं, उसके दिल की हालत से बेखबर और उसकी खुफिया उसके खुफिया अमाल से बेखबर रहते हैं, और एक वो हालत है जो वो अंदर बैठा देख रहा है। सबसे बड़ी तकलीफ इस बात की होती है कि बाद लोग अपनी अंदर की आंखें बंद कर लेते हैं, और ये तब होता है जब इंसान इस एहसास से बिल्कुल गाफिल हो जाता है कि खुदा मुझे देख रहा है। बस इस मजमून को अच्छी तरह जहन नशीन कराने के लिए मैं तफसील से ये बात आपको समझाने की कोशिश कर रहा हूं कि हम में से वो जो सच्चा ईमान लाने वाला है और वाकईतन ईमान लाने वाला है वो ये तो कह ही नहीं सकता, ये तो सोच ही नहीं सकता कि मैं खुदा के सामने पेश नहीं हूंगा। हर अहमदी ये यकीन रखता है, लेकिन पेश होने से पहले इस दुनिया में अगर उसको ये पता न हो कि खुदा मुझे देख रहा है तो उसी हद तक पेश होने की जिम्मेदारियों से वो गाफिल होता चला जाएगा, और इस यकीन के बावजूद कि मैंने खुदा के सामने पेश होना है इंसान अपने गुनाहों की हालत से गाफिल होना शुरू हो जाता है, क्योंकि वो समझता है कि गुनाहों को मैंने अंधेरे की हालत में किया है और गुनाहों के वक्त कोई उसे देख नहीं रहा था। बाशऊर तौर पर वो चाहे ना समझे, लेकिन गैर शौरी तौर पर ये यकीनी बात है कि गुनाह के वक्त इंसान खुदा की नजर से गाफिल रहता है। ये हालत जब बद से बदतर होनी शुरू हो तो बिल आखिर ऐसे इंसान को खुद अपनी अंदर की हालतों का भी इल्म नहीं रहता, और इंसान गफलतें करता है लेकिन महसूस नहीं करता है कि मैंने क्या किया। ये वो चादर के अंदर एक और चादर है जिसके अंदर वो दाखिल हो जाता है, और इस हालत से लोगों को निकालना बहुत ही मुश्किल काम है। तरबियत के दौरान हर किस्म के मौके पर मैंने ये खास तौर पर महसूस किया है कि वो शख्स जिसने सिर्फ एक ही चादर ओढ़ी हुई है और बजाहिर नेक होने के बावजूद वो खुदा की नजर से गाफिल भी रहता है, उसको अगर झंझोड़ा जाए तो वो संभल जाता है और बहुत जल्दी उसमें पाक तब्दीली पैदा होती है। लेकिन वो शख्स जिसकी अपनी नजर धुंधला जाए, जो अपने आमाल से खुद गाफिल हो चुका हो, उसको झंझोड़कर जगाना बहुत ही मुश्किल काम है, क्योंकि बसा औकात वो एक बदी में मुब्तला होता है। आप उसको कहते हैं तुम कर रहे हो तो वो आगे से भड़क उठता है और कहता है मैं नहीं करता ऐसी बात। आप झूठे को झूठा कह दें वो ऐसे गुस्से से आपको जवाब देगा कि तुम होगे झूठे, तुम्हारे मां बाप झूठे, मैं तो बिल्कुल झूठ नहीं बोलता, या तुम होते कौन मुझे झूठा कहने वाले। और कभी वो ये नहीं सोचता कि उसकी सारी जिंदगी झूठ में सर्फ होती है। बस बहुत से ऐसे गुनाह हैं जो खुदा की नजर तो दरकिनार, खुद अपनी नजर से ओझल हो जाते हैं। इस हालत का नाम है जुलमात के ऊपर जुलमात, यानी एक जुलमत नहीं है बल्कि कई किस्म की जुलमतों के अंदर इंसान घिरा हुआ है। पर सिर्फ एक जुलमत यानी बैरूनी पहली जुलमत जो है वो इतनी खतरनाक नहीं, मगर जब जुलमत के अंदर जुलमत पैदा होनी शुरू हो जाए तो रफ्ता रफ्ता इंसान को इस बात का शऊर ही नहीं रहता कि मैं क्या कर रहा हूं, क्यों कर रहा हूं। उसकी नजर से तमाम हकीकतें ओझल हो जाती हैं। ऐसे इंसान के मुतल्लिक कुरान करीम फरमाता है कि वो एक चौपाई की तरह जिंदगी बसर करता है, जो औंधे मुंह चलने वाला हो, उसका कोई मुर्शद ना हो, कोई उसको हदायत ना दे सकता हो। बस अकीदा वही है बुनियादी, यानी खुदा से मरने के बाद लिका का अकीदा। इसके जितने आप करीब जाएंगे उतना आपको रोशनी नसीब होगी, जितना इस अकीदे को बाशऊर तौर पर चिमटेंगे और इसकी पनाह में आएंगे उतना ही आप जुलमात से रोशनियों की तरह सफर करने वाले होंगे। जितना इस अकीदे से गफलत की हालत में या बाशऊर तौर पर पीछे हटेंगे उतना ही गुनाहों में मुबतला होते चले जाएंगे, यहां तक के अपनी हालत से कुल्लियतन बेखबर हो जाएंगे। बस नसी का मजमून यानी भुला देने का मजमून दरअसल इन सब बातों को भुला देना है। जब खुदा ताला फरमाता है कि तुमने यौम लिकाए यौम आखिर को भुला दिया, इसलिए सजा देता हूं, तो ये कोई ऐसा जालिमाना फैसला नहीं है जैसा कि मैंने मिसाल दी कि दुनिया के बादशाह किसी को जेल में डाल के भुला देते हैं, बल्कि इसका बहुत गहरा इंसानी नफ्सियात से ताल्लुक है। इंसान जब लिका के मजमून को भुलाता है तो रफ्ता रफ्ता अपने आप से भी गाफिल होता चला जाता है, और जो अपने आप को भुला दे वो कैसे शिकवा किसी और से कर सकता है कि मुझे तुमने भुला दिया। बस अल्लाह ताला से दुआ करते रहना चाहिए कि वो हमें अपनी लिका की हकीकी मारिफत अता करे और हम मौत को याद रखने वाले हों, भुलाने वाले ना हों। मौत दुनिया की सबसे ज्यादा यकीनी हकीकत है लेकिन सबसे ज्यादा भुलाई जाती है। कितने लोग हैं जो हमसे पहले गुजर गए और फिर कभी ख्वाबों के सिवा उनकी सूरत नहीं देखी, मगर उसके बावजूद इंसान इस दुनिया में जैसा कि मसीह अलैहि सलाम ने लिखा है इस तरह रहता है जैसे हमेशा यहीं रहेगा। अपने मफादात की खातिर, अपने दुनियावी मफादात की खातिर बेधड़क आखिरत के मफादात को कुर्बान करता है, छोटी छोटी बातों पर अपने अजीजों से नाराज होता है, उनकी जिंदगी भी तलख करता है, अपनी जिंदगी भी तलख करता है, और नहीं सोचता कि इस चंद रोजा दुनिया ने जब खत्म होना है तो इंसान को यूं महसूस होगा जैसे मैं रहा ही कुछ नहीं, चंद घड़ियां रहा हूं। उस वक्त यह एहसास पैदा होता है कि खाम खा थोड़ी देर की खातिर मैंने सारी जिंदगी बर्बाद कर ली, और इंसान ये इरादे करता है कि मैं वापस जाऊं तो फिर मैं ये काम करूं। ये सब झूठे किस्से हैं। आज अगर आपको मौत का एहसास ना हुआ तो आपकी ये जिंदगी संवर नहीं सकती। मौत के वक्त का एहसास गुज़श्ता जिंदगी को संवार नहीं सकता। ये दो दायमी हकीकतें हैं, इनको अगर आपने भुला दिया तो कुछ भी हासिल नहीं रहेगा। अगर इनको आप अच्छी तरह जहन नशीन रखें और पकड़े रखें तो आपकी इनफिरादी इसलाह के लिए भी ये अजीमुशान काम सर अंजाम देंगी, और कौमी इसलाह के लिए भी ये दो बातें यानी जमात की जिंदगी के लिए और उसकी बका के लिए बहुत अजीमुशान काम सर अंजाम देने वाली होंगी। बुजुर्गों ने जो कब्रों की जियारत का लिखा है उसकी वजह यह नहीं है कि कब्रों से वो कुछ मांगने जाते थे। तमाम अंबिया कब्रों की जियारत करने वाले थे। हजरत मसीह मौऊद अलैहिस्सलाम अपनी मामूलियत से पहले भी बुजुर्गों की कब्रों पर भी जाया करते थे और वैसे भी कुबूर की जियारत किया करते थे। याद रखें कि उसमें हरगिज नाऊज़ बिल्लाह मिन ज़ालिक मुर्दा परस्ती का तसव्वुर दाखिल नहीं। उनको मुर्दा परस्ती का, जिन बुजुर्गों की मैं बात कर रहा हूं, मुर्दा परस्ती से तो इस तरह कराहत करते थे जैसे
एक नफीस तबीयत का इंसान जाहिरी गंदगी से कराहत करता है, उसके बावजूद कब्रों के पास जाना या कब्रिस्तानों में जाकर उनका खुदा की याद में गाफिल होना दरअसल मौत याद कराने की खातिर हुआ करता था। आजकल के जमाने में भी लोग पाकिस्तान में और बाद दूसरे ममालिक में कब्रों की जियारत करते हैं, बल्कि बिल्कुल उलट मकसद के लिए। बुजुर्ग कब्रों पर इसलिए जाते हैं कि मौत याद आए और यकीन करें कि ये सब लोग मर चुके हैं, और जो मुर्दा दिल लोग हों वो कब्रों पर इसलिए जाते हैं कि उनको वो ये समझें कि ये भी नहीं मरे जो बाहर मरे हुए दिखाई देते हैं, और वो समझते हैं कि ये भी जिंदा हैं और इनसे मांगा जा सकता है, इनसे मुरादें हासिल की जा सकती हैं। बस जाहरी तौर पर देखें ज़ियारत एक ही किस्म की है, लेकिन नतायज कितने मुख्तलिफ हैं। एक ज़ियारत मौत को भुला देने वाली ज़ियारत है, यानी जो मरे हुए हैं उनको भी जिंदा समझ रहे हैं, और एक ज़ियारत है जो जिंदों को भी मौत का खौफ दिलाती है। बस मौत को याद रखना जवाब तलबी की खातिर, ये तमाम इंसानी हर किस्म के इंसानी मुआशरे की इस्लाह के लिए जरूरी है, और सिर्फ मजहबी मुआशरा नहीं गैर मजहबी मुआशरा भी अगर लिखा का कायल हो जाए तो मजाहब के इख्तलाफ के बावजूद इंसान के अखलाक पर इस लिखा का बहुत ही गहरा असर पड़ता है। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए, और जमात अहमदिया की इस्लाह में लिखाए बारी ताला का अकीदा गैर मामूली असर दिखाने लगे। इसकी दुआ का ख्याल मुझे इसलिए आया है कि बसा औकात मैंने देखा है कि नसीहतें की जाती हैं, मुसलसल की जाती हैं, मगर असर नहीं होता। फिर मैं झंझोड़ता हूं अपने आप को, तलाश करता हूं वजूहात, क्या वजह हुई कि बाज बदियां जमात से दूर नहीं हो रही, बाज माशरती खराबियां हैं जो मिटने में नहीं आ रही, क्या मेरे बयान में कोई कमजोरी रह गई या कुछ ऐसी बातें हैं जिन तक नजर नहीं पहुंच सकी। तो इनकी तलाश में मेरी नजर इस बात पर आके ठहरी कि हकीकत में तमाम बदियों का लिखाए यौम आखिर से बड़ा गहरा ताल्लुक है। इसलिए जमात में लिखा के मजमून का बार बार जिक्र करना जरूरी है, ताकि अल्लाह ताला हमें उस मुकाम पर फायज करे जहां हम उसको देख रहे हों और वो हमें देख रहा हो।